कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष अनुज खतिवडा हुनुहुन्छ। आज हामी वन क्षेत्रबाट जनतालाई उत्पादनमा जोड्ने र रोजगारी सिर्जना गर्ने सम्बन्धमा कुराकानी गर्नेछौँ। अनुजी नमस्कार, कार्यक्रममा स्वागत छ।
नमस्कार, धन्यवाद।
यो सामुदायिक वनहरू चाहिँ जनताको उत्पादन र आय आर्जनको स्रोत बन्न सक्दैनन्?
पक्कै पनि, कति राम्रो क्वेसन्स राख्नुभयो। यो सामुदायिक वनहरू चाहिँ जनतासँग प्रत्यक्ष जोडिएका उपभोक्ता समूहहरू हो, जसले आम उपभोक्ताहरूको हितका लागि काम गर्छ। विशेष गरी प्राकृतिक सम्पदाहरूको उपभोग सँगसँगै होइन, त्यसलाई विकास गर्ने, समर्थन गर्ने, संरक्षण गर्ने काम त छँदैछ, त्यो सँगसँगै उत्पादनसँग पनि जोड्न सक्छ। किनभने हाम्रो वन क्षेत्रको उत्पादन पनि वृद्धि गर्दाखेरि त्यसकोबाट आउने आम्दानीमा वृद्धि हुन्छ र आम उपभोक्ताले पाउने सेवा सुविधामा वृद्धि हुन्छ भने, त्यसै गरी अब उपभोक्ताले उत्पादन गर्ने विषयहरूमा पनि सामुदायिक वनहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। किन भन्नुहुन्छ भने, राज्यले नै पोलिसी ल्याएको छ सामुदायिक वनको कुल आम्दानीको 50% वन क्षेत्रमा खर्च गर भन्छ। भने वन क्षेत्रलाई चाहिँ विकास गरिनस् भने तेरो दीर्घकालीन रूपमा चाहिँ तँलाई फाइदा छैन, भनेपछि कुल आम्दानीको 50% वन क्षेत्रमा खर्च गर्नु पऱ्यो र बाँकी रहेको लाई 100% मानेर त्यसको 50% गरिबी निवारण तथा महिला सशक्तिकरणमा खर्च गर्नुपर्छ। भन्नको मतलब, त्यहाँ तालिम आए, त्यहाँ रोजगारीहरू सिर्जना गर्ने अवसरहरू आए, त्यहाँ चाहिँ गरिबहरूलाई चाहिँ अनुदानमा दिने बासस्थानदेखि लिएर हरेक कुराहरू आउँछन्, यी सबै कुरालाई समेटिसके पछाडि राज्यको सामुदायिक वनलाई दिने चाहिँ खर्च, उसको आम्दानीको खर्चको स्रोत पनि सुनिश्चित गरिदिइसके पछाडि, त्यो भइसके पछाडि आम्दानी वृद्धि हुन्छ। किनभने वन क्षेत्रमा लगानी गरेपछि त आम्दानी वृद्धि हुन्छ हुन्छ, र त्यही अनुसार खर्च गर्न पनि यो शीर्षकमा यसरी खर्च गर भनेर राज्यले तोकिएको छ। र उत्पादन भनेको चाहिँ अब गरिबी न्यूनीकरणको कामहरू के हुनसक्छ भन्दाखेरि, कृषिसँग प्रत्यक्ष जोडिएका रोजगारी बढाउने कुराहरू, आम्दानी बढाउने कुराहरू, आम उपभोक्ताहरूको आयस्तर वृद्धि गर्ने कुराहरू, र त्यो सँगसँगै तीहरूसँग अब अहिले चाहिँ जैविक मलको विषय कुरो उठेको छ, कम्पोस्ट मलको विषय कुरो उठेको छ, जङ्गल क्षेत्रबाट बनाउने मलहरूबाट चाहिँ यो रासायनिक मलको सट्टा एउटा चाहिँ वैकल्पिक व्यवस्था हुन सकेदेखि त्यो बेटर हुन्थ्यो भन्ने गरी अहिले राज्यहरू पनि लागेको छ। त्यसले गर्दाखेरि ती सबै कारणले हाम्रा उपभोक्ताको उत्पादनमा वृद्धि हुन जान्छ र उहाँहरूको आय स्तर वृद्धि हुन्छ, जसले चाहिँ राज्यको आम्दानीलाई पनि भनेको राज्यको जिडिपीमा पनि असर गर्छ। किनभनेदेखि आम उपभोक्ताको उत्पादन वृद्धि हुनु, उनीहरू सुखी सम्पन्न हुनु भनेको त राज्यको चाहिँ समग्र चाहिँ उत्थान हुनु हो नि त। त्यसले गर्दाखेरि सामुदायिक वनहरूले खेल्ने भूमिकाले चाहिँ राज्यलाई ठुलो फाइदा हुन्छ। तथापि राज्यले गर्ने विभेदकारी नीतिका कारणहरूले सामुदायिक वनहरू समस्यामा छन्। किनभने उनीहरूले भनेअनुसार आफ्नो काम गर्न पाएका छैनन् र अनुसार काम गर्दाखेरि पनि ती कुराहरूलाई केही कानुनी झन्झटहरूले गर्दाखेरि समयमा काम सम्पन्न नगर्नुले कारणले पनि रोकिएका छन्, जसले गर्दाखेरि चाहिँ आम उपभोक्ताले चाहेर पनि समयमा चाहिँ सेवा सुविधा पाएका छैनन्। र राज्यले एउटा गन्तम ढङ्गबाट सामुदायिक वनहरूलाई परिचालन गर्ने भने नेपालमा कोही मान्छेले पनि रोजगारी नपाइकन विदेश जानुपर्ने अवस्था रहँदैन। किनभने
त्यो चाहिँ कसरी हुन्छ?
किनभने नेपालमा 28,000 सामुदायिक वन छ भनिन्छ सामुदायिक वनको हकमा, तर के हो भने नेपालको कुल वन क्षेत्रको चाहिँ 40% क्षेत्र चाहिँ सामुदायिक वनसँग छ भने 60% निजी क्षेत्र र राज्यसँगै छ, 40% सामुदायिक वनमा रहेकोबाट अनि 28,000 सामुदायिक वन छ भने 60% राज्यसँग या निजी क्षेत्रसँग रहेको वनबाट त कति मान्छेले रोजगारी पाउँछन् भन्ने गरेको कुरो हो। र एउटा सामुदायिक वनले व्यावसायिक ढङ्गबाट वनको गोडमेल 50% वन क्षेत्रभित्र खर्च गर भनेको छ नि त, अब त्यो खर्च भनेको त्यहाँभित्रको गोडमेल हुनसक्छ, जी ढुवानी कटानी, त्यहाँ त रोजगारी त पक्कै सिर्जना हुन्छ नि त होइन। ती काममा हामीले स्थानीय उपभोक्ता परिचालन गरेको खण्डमा धेरै त नसकेला, एउटा सामुदायिक वनले 10 मान्छे वर्षभरि परिचालन गर्यो भने 28,000 मान्छे 28,000 सामुदायिक वनले 280,000 वार्षिक रोजगारी दिन सक्छ। राज्यले पोलिसी ल्याउनु पर्यो, पोलिसी ल्याउनु पर्यो, 10 रोजगारी दिन, उत्पादन बढाउने कुरो त लाग्नु पर्यो नि त। राज्यले वैज्ञानिक वन व्यवस्थापन ल्याएर उत्पादन बढायो, उत्पादन बढाइसके पछाडि त उत्पादन वृद्धि हुनु भनेको त त्यो रोजगारीको सिर्जना त जङ्गलभित्र त्यसै हुनु नि त। त्यो उत्पादन वृद्धि भए सँगसँगै अब आफ्नोले तोकिएको 50% वन क्षेत्रमा खर्च गर्ने पनि रकम बढो, त्यसै गरी त्यसको 50% बाँकी रहेको रकमलाई 100% भनेर त्यसको 50% गरिबी न्यूनीकरण तथा महिला सशक्तिकरणमा खर्च गर्ने रकम पनि वृद्धि भयो, जसले चाहिँ स्थानीय उपभोक्ताहरूको ले आवश्यकता ठानेका तालिमहरू उनीहरूलाई चाहिँ दिने सेवा सुविधाहरूमा वृद्धि हुन्छ। जस्तो मानौँ मैले चनौरी सामुदायिक वनकै कुरो जोड्दाखेरि हामीले अहिले एआई अनुदान दिएको छौँ, भनेकै एउटा उपभोक्ताले 200 रुपियाँ तिरेर गाईको एआई गराउन सक्छ, एउटा भैँसी सुत्केरी भयो भनेदेखि 2500 रुपियाँ पाउँछ एआई गरेर जन्मिएको भैँसीले। हामीले एउटा बायोग्यास बनाउने मान्छेलाई जैविकमा जानुपर्छ भन्ने हिसाबले 10,000 रुपियाँ नगद अनुदान दिन्छौँ। यो त एउटा सकारात्मक पाटो हो र नि,
राज्यको काम हो,
त्यो त राज्यको काम हो, तर त्यसमा पनि हामीले सहजीकरण के गरिरहेको छौँ, त्यसो गर्दा उत्पादनसँग वृद्धि हुन्छ। घरमा एउटा गाई पाल्ने मान्छेले चाहिँ अलिकति करसाबारी खेती त गर्छ नि, उसले त तरकारी किन्न त बजार जानु परेन नि होइन। त्यो एआई गरिसकेर जन्मिसकेको बाछा बाछीको विशेष गरी भैँसीको लागि हामीले 2500 दिएको छ, अहिले नगरपालिकाले पनि त्यसमा अलिकति प्रोत्साहनको ल्याएको छ त्यो नीति, हामी उहाँहरूसँग सहकार्य गरेर गर्न सक्यो भने त्यसलाई व्यावसायिक ढङ्गले अगाडि बढाउन सकिन्छ नि। हामीले बिमाको कुरो ल्याएको छौँ, राज्यले दिने छुटदेखि बाहेक पनि बिमा गरियो भने त्यसमा पनि हामी अनुदान दिँदैछौँ, भनेको कृषकले त्यसमा त सुविधा पायो नि त, त्यो पाउनु भनेको पनि राज्यले उत्पादनमा वृद्धि हुनु नि त। त्यसले गर्दा सबै तहमा हामीले उत्पादन गर्न सक्छौँ, विशेष गरी कृषिसँग फोकस गर्नुपर्छ। जस्तो हामी चाहिँ टनेलको घर बनाउने मान्छेलाई हामी टनेल प्लास्टिक निःशुल्क दिन्छौँ, भने त उसले बेमौसम तरकारी खेती गर्न पायो नि, अफ सिजनको तरकारी बेच्नु पाउनु एउटा उपभोक्ताले एउटा चाहिँ निम्न स्तरको मान्छेले हो भने त उसले त राम्रै आमदानी गर्न सक्छ नि।
तर अनुजी यसमा अनुगमन चाहिँ कस्तो भइरहेको छ, तपाईँले दिएको त्यही भएको छ कि काम पनि भइरहेको
होइन? हाम्रो त प्रत्यक्ष फिल्डमा अनुगमन हुन्छ, फिल्डमा अनुगमन भन्दाखेरि हामी अहिलेसम्म काम दिएका कामहरूमा सन्तोषजनक रूपमै छौँ, फिल्डको हाम्रा उपभोक्ताहरूले गरेका व्यवहारहरूबाट होइन, हामी उहाँहरूलाई दिएका सेवा सुविधाहरूमा हामीले त्यस्तो चाहिँ विकृति हुने गरी छैन। अब कहीँ न कहीँ 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 समस्या आउँदो रहेछ, जस्तो टनेल हामीले प्लास्टिकको टनेल दियौँ, सिजनमा त खेती गर्यो, अब हिउँदमा चाहिँ त्यसैमा तिरपालको काम गरेर धान सुकाइदिने भेट्यौँ, त्यसलाई हामीले अलिकति अब्जेक्सन जनायौँ, एक दुई ठाउँमा त्यस्तो हुँदो रहेछ। त्यसले गर्दा ती कुराहरूदेखि बाहेक जस्तो हामीले किसानहरूको लागि हलो जुवाहरू निशुल्क दिन्छौँ एउटा त्यो।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न चन्द्रडी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष अनुज खतिवडा हुनुहुन्छ। अनुजी तपाईँ भन्ने हुन्थ्यो हलो दियौँ यावत सामग्रीहरू हामी दिइरहेछौँ, तर उत्पादन चाहिँ तपाईँहरूले गरिसक्नु भन्दा दिनुभन्दा अगाडिको उत्पादन र गरिसके पछाडिको उत्पादन चाहिँ हामी तुलनात्मक हिसाबले कति उत्पादन बढ्यो भन्ने कुरा चाहिँ हाम्रो ऊ छ त अनुगमनमा त्यो रिपोर्ट छ त।
जस्तो अनुगमनको रिपोर्टले चाहिँ के भन्छ भन्नुहुन्छ, विशेष गरी जस्तो हामीलाई टनेलकै कुरो गरिरहेका थियौँ अघि, हामी टनेलले अफ सिजनमा चाहिँ हामी अनुगमन गर्न जाँदा बर्खाकै एममा जाँदाखेरि पनि हामीले जस्तो बजारमा पाउने रायो साग भन्दा विशेष गरी रायो सागको खेती हुँदो रहेछ त्यतिखेर, रायो साग त्योभन्दा गुणस्तरीय रायो साग भनौँ न मिसावट रहित रासायनिक मल प्रयोग नगरिएको मिठो खालको सागहरू पनि बजारमा 200 रुपियाँ किलो हुँदा पनि हामीले 100-150 किनेर ल्यायौँ, उहाँ अनुगमन गर्न जाँदा पनि लिएर आयौँ, भनिसके पछाडि उहाँको आमदानीमा त केही न केही फरक पारेको छ नि त पक्कै। तुलनात्मक रूपमा त अब राज्यले यो 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 भन्न सक्छ, हामी त ठ्याक्कै अब भन्न त सक्दैन, तर पनि उहाँहरूको काहीँ न काहीँ आम्दानीमा वृद्धि भएको छ, आम्दानीमा वृद्धि भएको कुरो अब उहाँहरूले हामीसँग जाँदा यथार्थ रेकर्ड नदिन हुन सक्नुहुन्छ, तर पनि केही न केही उसमा सिर्जना भएको छ। जस्तो हामी चाहिँ खेतीमा चाहिँ राज्यको नीति अन्तर्गत पानीमा पर निर्भर भयो नि त, बर्खामा पानी पराउने छौँ, अब एउटा किसानले म मोटर राख्छु भनेर मोटर लियो भने हामी 4 KB काठ निःशुल्क दिन्छौँ, मोटर घर बनाउनु त पर्यो नि, सुरक्षा त गर्नु पर्यो नि, खेतको बिचमा त त्यसै हुँदैन भने 4 KB काठ एउटा उपभोक्तालाई उसले राज्यबाट अनुदान ल्याओस्, उसले किनेर ल्याओस्, तर 4 KB काठ हामी निःशुल्क दिन्छौँ। भनेको केका लागि भन्दा उसको उत्पादन वृद्धि हुनुपर्छ, उसले भनेको समयमा पानी ल्याउन पायो भने त उसको उत्पादन त वृद्धि हुन्छ नि त। त्यो भनेको त के हो भने राज्यले लिएको पोलिसीभित्र सामुदायिक वनहरूले पनि राम्रा कामहरू गरेका छन्, त्यहीलाई निरन्तरताको लागि त हो नि हामीले दिएको 4 KB काठ, नत्र भने त्यही 4 KB काठ बाहिर बिक्री गर्दा त वन समितिको आमदानी बढ्थ्यो होला नि, तर त्यो गरिबी न्यूनीकरणभित्रै परो, त्यसले गर्दा ती कुराहरूलाई समेटेर हामीले काम अगाडि बढाइरहेका छौँ।
अब जस्तो अनुजी तपाईँले कुरा राम्रो ल्याउनु भयो, यो सामुदायिक वनहरूलाई चाहिँ राज्यले एउटा पोलिसी बनाएर लाग्ने हो भने अघि तपाईँले 2,80,000 कुरा गर्दै हुनुहुन्थ्यो, त्यो त प्रत्यक्ष रोजगारी कुरा रह्यो। अब सहायक रोजगारी कुराहरू पनि छन्, जस्तो सेल्फ चाहिँ इम्प्लोय हुने कुरा, स्वयं रोजगार सिर्जना गर्ने कुरा होइन, यस्ता कुराले गर्दाखेरि यो अलिकति प्लानिङ गरेर लाग्दाखेरि त सामुदायिक वनलाई त निकै गर्न सकिन्छ नि होइन, के छ तपाईँहरूको रेडी?
जस्तो मैले एकचोटि अहिले तत्काल त मैले हेरेको छुइनँ, 77-78 डाटा अनुसार नेपालमा 6 अरबको काठ आयात भएको छ, त्यसबाट राज्यले 1 अरब रुपियाँ पैसा राजस्व असुल गरेको छ। तर के हो भने पछिल्लो समय चाहिँ वैज्ञानिक वन लागू गरेर या सामुदायिक वनहरूबाट उत्पादन हुने काठहरूलाई राज्यले सही समयमा प्रयोग गर्ने भने त्यो पैसा 1 रुपियाँ पैसा विदेश जाँदैन, बरु उल्टै नेपालबाट काठ निर्यात भएर यहाँ उत्पादन वृद्धि हुनु भनेको त विदेश निर्यात हुनु हो नि त। सामुदायिक वनहरूलाई व्यवस्थित ढङ्गले परिचालन गर्ने हो भने त्यो पैसा राज्यले अन्तर लगानी गर्न पाउँछ, त्यो पैसा त डलरमा भुक्तानी गरेर गएको छ नि त, त्यो पैसा राज्यले अन्तर लगानी गर्न पाउँछ। त्यसले गर्दा सामुदायिक वनहरूलाई व्यवस्थित ढङ्गले परिचालन गर्ने हो भने,
तर राज्यको एउटा आरोप छ नि सा यो वैज्ञानिक वन व्यवस्थापनमा चाहिँ गर्दा यो प्रोग्राम लागू हुँदाखेरि चाहिँ वन माफियाहरू चाहिँ सक्रिय भए भन्ने गरेको कुरा, वन सिद्ध्याए भन्ने गरेको आरोप छ नि।
त्यो जसले आरोप लाउँछ राज्यबाट पनि आएको छ, र विशेष गरी यो आरोपमा चाहिँ जसले विदेशी डलरको खेती गर्नुभएको छ, जसले चाहिँ एनजिओ आइएनजिओ चलाउनु भएको छ, जसले चाहिँ वर्षमा अरबौँको काठ लिएर आउँछ, उसले कर तिर्छ र उसले नाफा खान खोज्छ, तर यहाँ उत्पादन भएको मलेसियन सालभन्दा हाम्रो साल 10 गुणा बेटर छ। जो 10 वर्षमा बनेको साल हो मलेसियन साल भनेको, 10 वर्षमा काट्न योग्य हुन्छ, हाम्रो 100 वर्षको हारिमा काटिनु योग्य भएपछि त त्यसै गरी सखा त सखा हेर्दा सखा एउटै देखिन्छ, हेर्नुहोस् चट्ट रन्दा लाएर चिटिक्क पारेर दिन्छ चौखट, होइन यो एउटै हो देखिन्छ। अनि मलेसियन साल सस्तोमा ल्याएर नेपालको तराईको साल भनेर चाहिँ काठमाडौँमा बेच्ने गरेर चाहिँ कमाउने जो छन् उनीहरूले नै परिचालन गरेर यो कुरा आएको। नेपालको आफ्नो साल आफ्नो उत्पादनको हिसाबले परिचालन गरेर लग्ने हो भने यो हामीले सामुदायिक वनलाई आरोप लाउनु पर्दैन, यहाँको साल त बहुत राम्रो पो छ त नेपालको साल त विदेशीहरू हुँदा। त्यसले गर्दाखेरि यी सालहरू प्रयोग गर्न सके हाम्रा बिल्डिङहरूको पनि सुरक्षित हुन्थे, दह्रो पनि हुन्थे, आम उपभोक्ताहरू आम नेपाली जनताहरूको घरमा दह्रो चिज प्रयोग हुनु भनेको त सुरक्षा हुनु पनि हो नि त। त्यसले गर्दाखेरि नेपालको सालहरूमा जुन हामीलाई आरोप लाउँछ यो भएन त्यो भएन त्यस्तो छैन, सामुदायिक वनहरूले राम्रो काम गरेको वैज्ञानिक वन व्यवस्थापन भएकोमा राज्यको पोलिसी नमिलेर राज्यले हेर्ने दृष्टिकोण फरक पर्यो कि वैज्ञानिक वन चाहियो भन्ने उपभोक्ता के अरे सामुदायिक वनहरू उपभोक्ताहरू गएको होइन नि, राज्यले पोलिसी बनायो यो गर्दा बेटर हुन्छ भनेर गरियो, त्यसलाई ट्रायल बेसिसमा लग्यो, गरियो पनि राम्रो भए पनि, तर त्यो राम्रो हुँदा हुँदै बिचमा चलखेल भएको कारणले बन्द गरेको, त्यसो गर्नु हुँदैन थियो। त्यसको यथार्थ अवस्था के हो, धरातल के हो भन्ने कुरोको जानकारी नदिइकन गरिएको छ। जसरी वैज्ञानिक वन व्यवस्थापन लागू भएको थियो भने त अहिले त विदेशबाट आयात हुने काठै बन्द हुन्थ्यो, नेपाललाई पुग्ने नेपाल पर्याप्त काठ पुग्थ्यो,
त्यो त वन सकिँदै जाने पनि त होला नि।
होइन हजुर, त्यो त 80 वर्षको चक्र बनाएर गरेको विषय हो, त्यसमा कतिवटा माउ रुख रहनुपर्ने, कतिवटा बच्चाहरू हुर्किनुपर्ने, कतिवटा थिनिङ गर्नुपर्ने, कतिवटा गर्नुपर्ने भनेर त त्यसको 80 वर्षको कार्ययोजना बनाएको छ, हरेक रुखमा रुख नम्बर लगाएर गरेको छ, कति आयतनको छ, कति उसको रुख छ भनेर, कत्रो लात्रा छ, कत्रो बिरुवा छ भनेर शुद्ध निकालेको छ त डाटा। त्यो बनाउन एउटा कार्ययोजना वैज्ञानिक वन व्यवस्थापनको बनाउन सामुदायिक वनहरूले 5-10 लाख रुपियाँ खर्च गरेको छ भनेको, त्यसै खर्च गरेको छ नि त, मिहिनेत गरेर गरेको छ नि त भनेको। हामीले जति सोचेको छौँ जिपिएस लोकेसन छ हजुर, हरेक रुखको जिपिएस लोकेसन सहितको त्यसमा वैज्ञानिक वन व्यवस्थापन व्यवस्था थियो भनेको, कुन रुख लडेको छैन भन्ने कुरो वन प्राविधिकले लोकेसन गरिसकेपछि थाहा हुन्थ्यो, राज्यसँग त्यति पनि गरेको थियो नि त राज्यले,
तर अफिस बसेर उसले थाहा
पाउँथ्यो, अफिस होइन फिल्डमा जाँदाखेरि फिल्डको कर्मचारीले रुख नम्बर यति चाहिँ यहाँ यो लोकेसनमा छ भनेर ट्र्याक गरेको छ, त्यहाँ पुग्दा भएन भने त रुख काटिएको भयो नि त, त्यो सिस्टमसम्म बनाएको थियो भनेपछि त्यो कुरो छ। विशेष गरी यो वैज्ञानिक वनमा चाहिँ राज्यले अलिकति इमान्दारीता साथ लागिदिने हो भने राज्यको अरबौँ रुपियाँ पैसा वनमा रोकिन्थ्यो। जस्तो वैज्ञानिक वनमा जाने सामुदायिक वनहरूलाई के गर्न सकिन्छ, 5 नम्बर लिन अनिवार्य गर्ने, आयकरमा दर्ता हुने, कमसेकम 5-10 मान्छेलाई रोजगारी वर्षैभरि दिनुपर्ने, होइन चाहिँ अहिले जहिले मलको हाकार हुन्छ कम्पोस्ट मल चाहिँ यति बनाएर यतिजना उपभोक्तालाई निशुल्क बाँड्नै पर्ने र आम्दानीमा त वृद्धि भयो नि त, त्यो किसानले मलको लागि लाइन लाग्नु पर्ने,
बेच्यो भने पनि त भयो नि, बेचेर आम्दानी बाँध्यो भने पनि
भयो,
सस्तो मूल्य बेचेर आम्दानी बाँध्यो भने पनि त
भयो, राज्यलाई पनि फाइदा भयो उपभोक्तालाई पनि फाइदा भयो।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष अनुज खतिवडा हुनुहुन्छ। अनुजी, यो जडीबुटीको सन्दर्भमा चाहिँ सामुदायिक वनबाट केही गर्न सकिन्न?
सकिन्छ, सामुदायिक वन भनेको त्यसै बहुआयामिक क्षेत्र हो जहाँ चाहिँ जङ्गली जडीबुटीहरू रहिरहेको हुन्छ, होइन, त्यसैलाई व्यवस्थापन गरेर गर्ने कुरो पनि छँदैछ। र त्यसदेखि बाहेक थप हाम्रो सामुदायिक वन क्षेत्रमा कुन कुन जडीबुटी चाहिँ रोपण गर्दाखेरि त्यसले चाहिँ दीर्घकालीन फाइदा गर्छ भन्ने गरीको अध्ययन गरेर पनि काम गर्न सकिन्छ। विशेष गरी तराईका सामुदायिक वनहरूमा अब धेरै खालको नभए पनि सामान्य खालका जडीबुटीहरू लगाउन सकिन्छ, जस्तो वन क्षेत्रका खाली जग्गाहरूमा चाहिँ यो अदुवा बेसार अनि त्यस पछाडि यो वनको क्षेत्रमा रुख भएको ठाउँमा चाहिँ मरिचको खेती, मरिचको खेती त बहुत आम्दानीको विषय हो सर, त्यसलाई त व्यवस्थित गर्न सकेदेखि एउटा रुखमा एउटा लहर झुन्ड्याउने विषय नै हो, ठुलो लगानी पनि पर्दैन होला, त्यसलाई व्यावसायिक बनाउने कुरोमा त्यहाँ रोजगारी सिर्जना हुन्छ हजुर, किनभने वर्षैभरि ती मान्छेले गोडमेल गर्नुपर्छ, रुखमा चढ्नुपर्छ, त्यो झिक्नुपर्छ, प्याकिङ गर्नुपर्छ, गुणस्तर मेन्टेन गर्नुपर्छ, अन्य बिक्री हुन्छ। 1 KG मरिच भनेको 1,000 रुपियाँमा जान्छ अहिले बजारमा, एउटा रुख मात्रै व्यवस्थित गरेर गर्न सकियो र सखमा बेरिएको मरिचबाट भन्नुहुन्छ भने अझै राम्रो गुणस्तरको मरिच हो, त्यो अझ राम्रो हुन्छ।
तर त्यसो गर्दा त त्यहाँ जङ्गली जनावरहरू चाहिँ नष्ट हुँदै जान्छ नि त, त्यहाँ रहन सक्दैन नि त मान्छे प्रवेश गर्न थाल्यो।
यस्तो छ, अब जङ्गली जनावरहरूलाई संरक्षण त वन क्षेत्रभित्रै गर्नुपर्छ, राज्यले पोलिसी ल्याउनु पऱ्यो, जस्तो हाम्रो क्षेत्रमा पनि अहिले हात्तीको समस्या छ, त्यो समस्यालाई समाधान गर्न त के हो भने तीभित्र उसलाई खाने गरी पर्याप्त हुने ठाउँ त एउटा निश्चित क्षेत्र त उसलाई छुट्याइदिनु पऱ्यो नि त, जस्तो जङ्गलको बिचमा एउटा ठुलो खालको पोखरी बनाउने, हात्तीहरू ती रमाउने गरी खेल्ने, पानी खेल्ने, पानीमा खेल्ने गरीको, उनीहरूलाई सुरक्षित हुने गरेको महसुस बनाउनु पऱ्यो, उनीहरूलाई प्रशस्त खाने केराहरू वृक्षारोपण गर्नु पऱ्यो, केरारोपण गर्नु पऱ्यो, उनीहरूले मन पराउने देब्रेका लहराहरू उत्पादनमा जोड दिनु पऱ्यो, त्यसै गरी अब जस्तो उनीहरूले बाँस मन पराउँछ ती कुराहरूलाई रोपण गरेर बिस्तारो बढ्दै जाने गरेको, राज्यले अहिले कोरिडोर मार्फत वनलाई चाहिँ सोलर फेन्सिङ मार्फत जङ्गलभित्र रोक्ने प्रयास त गरिरहेको छ, त्यो पर्याप्त छैन होला, त्यसलाई कोले खाने कुरो चाहिँ पर्याप्त भयो भने त ऊ बाहिर निस्किन त कुनै चाहन्छ चाहँदैन नि। र विशेष गरी अहिले हाम्रो भारत
तपाईँले मरिच खेतीको कुरा गर्दै हुन्छ, मरिच खेती र वन्यजन्तु को बीच आक्रमणको बीचमा चाहिँ कसरी सुरक्षित हुन्छ भन्न खोजेँ मैले,
जस्तो तपाईँले भन्नुभएको विषय चाहिँ के हो भने जम्मै क्षेत्रमा मरिच रोप्ने होइन नि त, जस्तो बीच जङ्गलको बीच क्षेत्रमा हात्तीलाई या जनावरलाई हेरेर त्यहाँ छोडिदिएर त्योदेखि बाहेकमा त बाहिरी क्षेत्रमा वनको क्षेत्र खाली जग्गामा प्रति जग्गामा चाहिँ किसानसँग समन्वय गरेर उपभोक्ताहरूसँग समन्वय गरेर चाहिँ खेती गर्ने विषय भनेको ठुलो कुरो छैन। जस्तो अहिले सुपारीको विषय आइरहेको छ बजारमा, सुपारी चाहिँ अहिले एउटा हाइब्रिड सुपारी चाहिँ प्रति बोट 40 किलोसम्म फल्ने गरेको कुरा आइरहेको छ, त्यो ढङ्गको सुपारीहरू पनि त वन क्षेत्रमा रोपण गरियो भने उपभोक्तासँग टाइप गर्नु पऱ्यो, उहाँहरूसँग जानु पऱ्यो, ल ल यो तपाईँले संरक्षण गरे बापत यसको आम्दानीको 40% तपाईँहरूको, यसमा 1 रुपियाँ पैसा केही छैन, वन समितिले लगानी गर्ने, त्यसलाई संरक्षण गरौँ, त्यसलाई उत्पादन गरौँ, त्यसलाई रोजगारी सिर्जना हुन्छ नि, होइन, आम्दानी पनि हुन्छ। वन क्षेत्रको जग्गाको चाहिँ संरक्षण गरेर कसैले एउटा समूह बनाएर संरक्षण गरियो भने त्यसबाट केही न केही हुन्छ, होइन, जस्तो हामीले कृषिका तालिमहरू दिन्छौँ, होइन, कसरी कृषि गर्ने भनेर तालिम दिन्छु भने चाहिँ कसरी चाहिँ वन र कृषिसँग जोड्ने भन्ने कुराहरू पनि दिन्छौँ नि त, होइन, सिपमूलक तालिमहरू पनि दिन्छौँ, तर त्योभन्दा पनि जङ्गल र विशेष गरी उत्पादनसँग जोड्ने विषय चाहिँ महत्त्वपूर्ण विषय छ। हामीले आत्म के अरे के भन्छ स्वयंलाई पूर्ति गर्ने गरी मात्रै हामीले अहिले गर्न सकेका छौँ व्यवसायिक खेती जुन ढङ्गको छ, त्यसलाई चाहिँ अझै बढाएर चाहिँ वृद्धि गर्ने हो भनेदेखि रो आम्दानीको विषय बढ्दै जान्छ नि त।
जस्तो अहिले तपाईँले कुरा उठाउनु भयो, अब मरिच खेती नै पनि राम्रै गरियो भने चाहिँ मरिच खेतीबाट अब प्रशोधन गर्ने, बजारीकरण गर्ने, यो त हरेक स्टेपमा चाहिँ रोजगारको कुरा आउँछ नि, होइन?
हजुर, जस्तो रोजगारको कुरो कसरी आउँछ भन्नुहुन्छ भने अब मरिच रोपिसकेपछि लाउनु पऱ्यो, बिरुवालाई संरक्षण गर्नुपऱ्यो, जङ्गलमा त मिठा प्रजाति पनि हुन्छन् लहरेहरू, तिनीहरूलाई हटाउनु पऱ्यो, होइन, त्यहाँ गोडमेल पनि गर्नु पऱ्यो, अब सिजन पुगेन भने पानी पनि लगाउनु पऱ्यो, माथि गएर राखिसकेपछि सिड लिएर गएर चढेर फल पनि टिप्नु पर्यो, व्यवस्थित गर्नु पर्यो, भनेको एउटै मान्छेले त सकेन नि त, त्यहाँ भनेको टिप्ने छुट्टै चाहियो, गोडमेल गर्ने छुट्टै चाहियो, गर्नु पर्यो, विधि पनि विकास गर्नु पर्यो, अनि त्यसपछि ल्याएर त्यसलाई प्रशोधन गर्ने कुरोहरू पनि व्यावसायिक ढङ्गले गर्नु पर्यो, त्यसलाई प्याकेजिङ गर्ने कुरो व्यावसायिक ढङ्गले गरिसके पछाडि त्यो एकदम राम्रो विषय छ। त्यसले चाहिँ आम्दानी जस्तो हामीसँग हाम्रो देशमा पुग्ने गरी पर्याप्त मरिची उत्पादन भएको छैन, हामीले चाहिँ हाम्रो सामुदायिक वनको क्षेत्र अहिले हामी 40% क्षेत्रफलमा हाम्रो वन क्षेत्र भन्छौँ, हामीले लगभग लगायौँ भने झन्डै झन्डै एसियालाई पुग्ने गरी हाम्रो मरिची उत्पादन हुन्छ,
एसियालाई
पुग्ने गरी मरिच उत्पादन हुन्छ होइन। त्यसले गर्दाखेरि राज्यले चाहेर राज्यले पोलिसी ल्याउने हो भनेदेखि हामीलाई सामुदायिक वनहरूलाई काम गर्नलाई गाह्रो छैन। विशेष गरी सामुदायिक वनप्रति हेर्ने दृष्टिकोण राज्यको गलत भएको कारणले सामुदायिक वनहरूबाट पनि राज्यलाई गर्ने सहयोग नमिलेको कारणले, किनभने कति कामहरू चाहिँ सहजीकरण ढङ्गले बनिसकेको हुँदैन, समुदायले काम गर्न एउटा खोज्छ, सरकारले नीति एउटा बनाउँछ, त्यसले पनि त समस्या ल्याएका छन् नि त। जस्तो वन क्षेत्रभित्र खेती खालीप्रति जग्गामा खेती गर्ने कुरोमा पनि अब्जेक्सन गर्छ कति कुराहरूमा, उसले तोकिएको खेती मात्रै गर भन्छ, तर तोकिएको खेती चाहिँ त्यहाँ नहुन सक्छ नि त होइन, त्यहाँको माटो परीक्षण गर्दा यो खेती गर्दा चाहिँ उपयुक्त छ भन्दाखेरि चाहिँ त्योसँग गर्न दिनु पऱ्यो नि त होइन। जस्तो धान खेती गर्ने हामीले चाहिँ ऊ गर्ने भनेको होइन, तर त्योभन्दा बाहिरको खेती विशेष गरी नगदे बालीसँग जोडिएका विषयहरू होइन, हात्तीलाई चाहिँ घेराबेरा गर्ने क्रममा कागतीको चाहिँ बोट भएपछि हात्ती त्यो क्रस गरेर आउँदैन, भनेको एउटा बार बनाउने कुरोमा त कागती पनि हुनसक्छ नि त होइन। कागतीलाई त के हो भने हात्तीलाई बारको छेकबार गर्ने काम पनि गर्यो, सँगसँगै कागतीको उत्पादन वृद्धि गरियो भने त हामीलाई चाहिँ बजारको लागि समस्या पनि हुँदैन, किनभने अहिले कागती खानुपर्छ भनेर एउटा समाजमा विकसित धारणा बनिरहेको अवस्थामा त हामीले 1-2 हजार बोट लगायौँ भने होइन त्यसले दिने उत्पादनबाट पनि हामीले त आम्दानी वृद्धि गर्न सक्छौँ, हाम्रा त्यहाँ उपभोक्तालाई परिचालन गरेर यतिवटा रुख संरक्षण गरे बापत यति कागती चाहिँ बिक्री वितरण गर्दाखेरि यति आउने आम्दानी तिमीहरूको 1% हुनेछ भने चाहिँ उनीहरूले संरक्षण पनि ध्यान दिने भए, र हात्तीले पनि त्यो कागतीलाई चाहिँ भरिसक्यो त्यो कागतीको काँडामा चाहिँ आफू छिर्नु नपरोस् भन्दो रहेछ भनेपछि त एउटा बारको काम पनि गर्छ।
अच्छा, अब यसलाई वनलाई चाहिँ पर्यटनसँग कसरी जोड्न सकिन्छ त?
वनलाई त पर्यटनसँग जोड्ने त प्रशस्त आधारहरू छ, विशेष गरी हामीले अघि पनि चर्चा गऱ्यौँ वन क्षेत्रमै जनावरहरू अल्म्याउनुपर्छ भनेर। हाम्रो यी छिमेक भारतमा यी चाहिँ पानी ट्याङ्की नक्सलबारीमा चाहिँ साँझ परेपछि पर्यटकले पैसा तिरेपछि मच्याङमा भन्छ नि मच्याङ बनाएको छ त्यहाँ चढ्न पाउँछ, बस्छ, हेर्छ, राति हात्ती आयो भने उसले हेर्ने हो, आएन भने फर्केर जान्छ, त्यहीँ सुत्ने हो, फर्केर जाने हो उसको कुरो भनेको 150 रुपियाँ तिरेर, भारू 150 तिरेर चाहिँ एउटा मान्छेले चाहिँ हात्ती हेर्न गएको हुन्छ, जङ्गली हात्तीको ताँत हेर्न जान्छ भनेको त्यो पर्यटनसँग जोड्यो। हामी चाहिँ यहाँ हात्ती आयो भनेर खेदाउँछौँ, ढुङ्ग्रो गर्छौँ, त्यहाँ चाहिँ उनीहरूले पर्यटनसँग जोड्यो क्या, भनेको अलिकति धारणा फरक राख्दाखेरि त फरक रूपमा पनि जङ्गली जनावर हिँड्दाखेरि पनि आम्दानी हुँदो रहेछ नि त। हामी चाहिँ जङ्गल छेउमा भएका घरहरू चाहिँ हामी चाहिँ हात्तीको जोखिममा छौँ भनेर त त्यही हात्तीमा जोखिममा भएको ठाउँमा पनि पर्यटनको रूपमा चाहिँ मच्याङ बनाएर या व्यावसायिक रूपमा उहाँहरूलाई चाहिँ खाना बस्न दिएर या होमस्टेको रूपमा विकास गरेर मच्याङमा लगेर राति राखेर हात्ती आउँछ है बस्नुहोस् है हेर्नुहोस् है भन्ने गर्नेको गरियो भने त हाम्रो त पर्यटन पनि विकास भएन र होइन। हरेक खालका पर्यटन विकास हुन्छ, मान्छेको आफ्नो स्वभाव हुन्छ होइन, आफ्नो क्षेत्र हुन्छ, जस्तो पर्यटनको विषय एउटा रहला होइन, राज्यले लगानी गर्ने विषय एउटा रहेर पर्यटन बनाउने विषय एउटा रहेर, किनभने नेपालमा पनि अहिले पछिल्लो समय त घुमफिरको संस्कृति बढेर गएको छ नि, पर्यटनलाई पनि त्यसले पनि त्यो प्रोत्साहन गरेकै छ होइन। यी विविध कारणले गर्दाखेरि पर्यटनमा प्रबल सम्भावना रहेको छ।
अच्छा, अब यो सामुदायिक वन को आसपासमा रहेका अथवा वनका उपभोक्ताहरूलाई चाहिँ आय आर्जनमा अझ अलिअलि त काम तपाईँहरूले गरिरहनु भएकै छ, अझ धेरै अगाडि बढाउन चाहिँ तपाईँहरूको प्लानिङ के छ त?
जस्तो हजुरले भन्नुभयो, जस्तो हामीले अहिले चाहिँ दुध उत्पादनमा वृद्धि गर्नुपर्छ भनेर एउटा चिसन केन्द्र चाहिँ सामुदायिक वनले निर्माण गरिदिने, भनेको दुध बढी भएको दुध बिक्री हुँदैन भने त्यहाँ ल्याएर राख्ने, त्यसले आफ्नो व्यवसाय अनुसार अगाडि बढाउँछ, गरिसके पछाडि हाम्रो उपभोक्ताहरूको दुध बिक्री नभएको ठाउँमा उनीहरूले कसैले लानु भएन भने सिधै चिसन केन्द्रलाई नै बिक्री गर्ने, कमसेकम उहाँको आम्दानी त निरन्तर रहिरह्यो नि होइन, उहाँले चाहिँ दही जमाउनु पर्ने, घिउ बनाउनु पर्ने, त झन्झट गर्नुपर्ने ठाउँबाट त मुक्त हुनु पनि त त्यो ढङ्गको एउटा कल्पना गरिएको छ भने, अर्को चाहिँ अघि पनि उठिएको छ उपभोक्तालाई आवश्यकता अनुसार उनीहरूले थान्छन् भने, जस्तो एउटा बिरुवा चाहिँ 40 किलोसम्मको सुपारी दिन्छ भने व्यावसायिक रूपमा उनीहरूको नगदे बालीको रूपमा विकास गर्ने गरी सामुदायिक वन र उहाँहरू टाइप गरेर हामीले चाहिँ सुपारीका बिरुवा दिन सक्छौँ नि, 4 वर्षमा उत्पादन हुन्छ, त्यो हुनसक्छ चाहिँ अहिले चाहिँ जस्तो व्यवसायिक खेतीका लागि कृषि खेतीका लागि चाहिँ मिनी किटहरू जस्तो अब त सिजन पनि भयो अहिले होइन जस्तो चाहिँ तरकारी खेतीको सिजन भयो यो बिचमा हाम्रा 2500 उपभोक्ताका घर घरमा मिनी किट लिएर पुग्न सक्नु पऱ्यो हामी त्यसले गर्दा हामीले दिन सक्ने बेर्नाहरू तयार गरेर दिनु पऱ्यो त्यसो गर्दा उहाँहरूको उत्पादनसँग वृद्धि हुन्छ उहाँहरूको आय स्रोतमा वृद्धि हुन्छ उहाँहरूको आय स्रोतमा वृद्धि हुनु भनेको राज्यले लिने या सामुदायिक बलले आफ्नो उपभोक्ताको स्तर वृद्धि गर्ने कुरा हुन्छ हामीले गरेका छौँ शुद्ध खानेपानी नखानेसँग ले चाहिँ धारा जोड्न नसक्ने उपभोक्ताहरूको घरमा वन समितिले चाहिँ मिटरको धारा जोडेर खानेपानीहरूसँग सहकार्य गरेर उहाँहरूलाई चाहिँ हामीले धारा जोडिदिएका छौँ भने अहिले भर्खर हामीले सम्पन्नताको फर्म भरेका छौँ त्यसको रेकर्ड अध्यावधि गएपछि कति घरमा अहिले पनि धाराको सट्टा कल प्रयोग भएको छ कति घरमा शौचालय छैन कति घरमा चाहिँ बिजुली छैन त्यसको हामी डाटा निकाल्दैछौँ त्यो निकालिसके पछाडि उहाँहरूले सम्पन्नताको फर्म भनेको चाहिँ के हो भने चाहिँ गरिबी हाम्रा को उपभोक्ता कस्ता छन् यिनीहरूलाई 3 वर्ष 4 वर्ष 5 वर्षभित्र यो अवस्थामा पुर्याउने गरेको प्लानिङ बन्दैछ अहिले त्यो यो लागेका छौँ हामी त्यसरी सामुदायिक वन क्षेत्रका आम उपभोक्ताहरूमध्ये सबैभन्दा तल रहेका उपभोक्तालाई पहिलो स्टेपमा उकास्ने भनेको जस्तो अहिले तराई क्षेत्रमा त भुइँमा सुत्दाखेरि त धेरै समस्या आउँछ विशेष गरी साँपको बर्खामा साँपको आउँछ अहिले पनि अब विविध आउन सक्छ हामीले लगभग चाहिँ हरेक घरमा कम्ती न्यूनतम एउटा दुईवटा खाट हुने गरी हामीले निःशुल्क वितरण गरिरहेका छौँ अहिले पनि सहुलियत हामी खाट वितरण गरिरहेका छौँ तर त्योभन्दा पनि निःशुल्कै पनि गरेका थियौँ हामीले झुल वितरण गऱ्यौँ किनभने सुरक्षित हुनु पऱ्यो नि त पहिलो भनेको भुइँमा सुत्नेबाट खाटमा सुत्ने ल्यायौँ अब खानेपानी कलको ठाउँबाट खानेपानीमा ल्याउँदैछौँ होइन शुद्ध पानी मिलाउँछु अब अहिलेसम्म बत्ती नपुगेको ठाउँमा अब मिटर जडान गर्ने कुरोमा वडा नगरसँग समन्वय गरेर चौडी सामुदायिक वनले पक्कै पनि त्यो काम गर्छ हाम्रा क्षेत्रमा रहेका स्थानीय सामुदायिक विद्यालयहरूको भौतिक संरचनाहरू वृद्धि गर्ने कुरो त्यहाँ चाहिँ विद्यार्थीलाई आवश्यकता पर्ने संरचनाहरू निर्माणदेखि लिएर विशेष गरी विद्यार्थीको लागि पाएक पर्ने फर्निचरहरूमा विशेष हामीले पहल गरिरहेका छौँ त्यो भनेको त राज्यले गर्ने सँगसँगै हामीले पनि गरिरहेका छौँ भन्ने गरेको हो नि त
अच्छा तपाईँको समग्र भनाइअनुसार चाहिँ राज्य लाग्ने हो भने रोजगारी सिर्जना गर्ने एउटा स्टेक होल्डर चाहिँ सामुदायिक वन पनि हो
पक्कै पनि हो किन भन्नुहुन्छ भने सामुदायिक वनहरूलाई आफ्नो हिसाबले भनेको फ्री रूपमा होइन वैज्ञानिक वन व्यवस्थापन लागू गरेर चाहिँ राज्यले यति काठ निकाल्ने जुन दिएको हुन्छ कार्यजना अनुसार त्यो अनुसार काम गर्न दिने हो भने अबको एक वर्ष पछाडि कम्तीमा 2,80,000 त त्यसै रोजगारी पाए त्यसमा आश्रित भएर भनेको 365 दिन काम गरेन ती भए त्योदेखि बाहेक 1 महिना 1.5 महिना 10 दिन 15 दिन 20 दिन 25 दिन 6 महिना काम गर्ने त हामीले थप्नुपर्छ नि बिचमा
अरू बढी हुन्छ
भनेको सहायक रोजगारीहरू भन्छ त्यसलाई वर्षभरि दिन नसकेलाई सहायक रोजगारी भन्छ त्यो पार्ट टाइम रोजगारी पनि भन्छ तीमा वृद्धि हुन्छ त्यो वृद्धि हुनु भनेको आय स्रोतमा वृद्धि हुनु हुन्छ कुनै मान्छेले चाहिँ वर्षभरि 365 दिन रोजगारी गर्यो उसले आफ्नो पारिश्रमिक पायो कसैले 6 महिना गर त्यही 6 महिनाको पारिश्रमिक गरेर घरमा त्यसै बसिरहनुभन्दा त केही न केही पारिश्रमिक पाउँछ नि त त्यो ढङ्गले हामीले काम गरिरहेको अवस्था छ र राज्यले चाहिँ विशेष गरी वैज्ञानिक वन व्यवस्थामा गएर जस्तो यतिजनालाई रोजगारी दिनुपर्छ यति चाहिँ कर तिर्नुपर्छ यति चाहिँ वन क्षेत्रमा खर्च गर्नैपर्छ यति चाहिँ महिला सशक्तिकरणमा खर्च तोकिएको विषयमा यो शीर्षकमा पनि खर्च गर भनेर जुन दिएको छ त्योभित्र पनि अझै तल झरेर
तर अनुसार जस्तो तपाईँहरूले चाहिँ गरेको खर्च महिला सशक्तिकरणमा गरेको खर्च चाहिँ उही तालिम गोष्ठीहरू भयो तर त्यसको रिजल्ट चाहिँ फिल्डमा नआउँदाखेरि खर्च मात्रै हुने भयो
होइन हामीले त्यसलाई त्यस्तो पनि गरेका छैन हाम्रो खर्चहरू फिल्डमा मात्रै छैनन् हामीहरू कति खर्चहरू चाहिँ आइ के अरे खर्च गरे अनुसारको प्रतिफल पनि प्राप्त गरेका छौँ जस्तो मैले अघि पनि भने टनेल जस्तो एकजना उपभोक्ताले निःशुल्क टनेल पाएपछि 3 वर्ष पाउनुहुन्न तर 3 वर्ष त्यो टनेलले पुग्छ भन्ने हाम्रो प्रश्नपट्टि छ त्यसले रोजगारीमा वृद्धि गरेको छ होइन जस्तो हामीले बिचमा अचारको तालिम सञ्चालन गऱ्यौँ अचार बनाउने एकजना त व्यावसायिक भरै लाग्नुभयो होइन उहाँले कम्पनी दर्तै गराएर लाग्नुभयो भनेपछि त एउटा त्यो अझै राम्रो पक्ष भयो त्यसै गरी भर्खर पनि हामीले साबुन सर्फ फिनेल बनाउने हामीले बनायौँ त्यसले चाहिँ के गर्दो रहेछ भने विशेष गरी व्यावसायिक भन्दा पनि आफ्नो घरको लागि चाहिँ किन्नु नपर्ने गरेको अहिले एउटा सानो समूह बनायो 5-7 जना बनायो मेटेरियल लियो होइन मेटेरियल लिएर आफैले बनाउँदाखेरि चाहिँ 10 घर जतिलाई पुग्ने कुरो चाहिँ जस्तो हिजो एक घरले 1 महिनाको 2 महिनाको 1,000 चाहिँ साबुन सर्फ होइन हर्पेक फिनेल बनाउनु पर्थ्यो भने अब अहिले चाहिँ 1,000 मेटेरियल ल्याएर 10 घर बनायो भने 10 घरलाई पुग्ने गरेको महिना दिनलाई पुग्ने गरेको सामान बन्छ भनेको त्यो देखिएको छैन व्यवसाय चाहिँ हुनुभएको छैन उहाँहरू तर त्यसले चाहिँ के हो भने उहाँहरूको खर्च चाहिँ मितव्यता बनाइदिएको छ
अब
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष अनुज खतिवडा हुनुहुन्छ। अनुजी, अब हामी अन्तिम चरणमा आइसकेका छौँ। खास गरी सामुदायिक वनलाई उत्पादनसँग जोड्ने सरकारी योजना चाहिँ कस्तो हुनुपर्छ र तपाईँहरू चाहिँ यस्तो भइदिएदेखि राम्रो काम गर्ने रिजल्ट निकाल्न सकिन्छ भन्ने लाग्छ तपाईँहरूलाई?
जस्तो अघि पनि मैले भने नि, जस्तो गरिबी न्यूनीकरण र महिला सशक्तिकरणमा यति खर्च गर भन्छ, त्यसमा तोकिदिनु पऱ्यो क्या। भनेको कि 13 उपभोक्ताहरूमध्ये जसले व्यवसायिक खेती गर्छन्, जसले खेती गर्छन्, त्यसलाई पनि एउटा निश्चित प्रतिशत तैँले लगानी गर्नुपर्छ। जसरी तोक्यो नि, त्यो भित्र पनि तोक्ने हो भने त त्योसँग त टाइप गर्न जानै पर्यो नि, विकल्प छैन नि। त्यो तोकिएको शीर्षकमा खर्च गर भनेपछि त पुग्नै पर्यो नि। भनेपछि के गर त, मल बिउ लिएर जाने कि होइन, उनीहरूलाई चाहिँ बोरिङमा लिएर जाने हो कि होइन, बोरिङ किनेर जहाँ चाहिँ बाँझो जग्गा छ त्यहाँ बोरिङ किनेर जाने हो कि, या अरू के कारणले गर्न सकिन्छ। उनीहरूको चाहिँ अब व्यवसायिक कृषि पालन हो भने पशुपालन गर्ने हो भने पशुपालनको लागि लाने हो कि, व्यवसायिक बाख्रा पालन हो भने बाख्रा पालनको लागि लाने हो कि, वा बाख्रा पालन खसी के अरे गाई पालन गर्नलाई चाहिँ बिमा निःशुल्क गरिदिने हो कि, या अहिले एआईमा चाहिँ 60-40 गरेको छ, 60 वनलाई तिर्छ, 40 उपभोक्तालाई तिर्छ, त्यसलाई चाहिँ 80-20 गर्ने या 100% सामुदायिक वनले गर्ने हो कि, भनेको तोकिदिनु पऱ्यो क्या राज्यले। राज्यले पनि त्यो जान्यो भने उत्पादनसँग जोड्न सकिन्छ।
जस्तो तपाईँले अघि कुरा गर्दै हुनुहुन्छ, 28,000 सामुदायिक वनहरूले अथवा वन समितिहरूले चाहिँ एउटा मल बनाउने उद्योग बनायो भने पनि त देशभरिमा 28,000 मल उद्योग त भयो नि।
पक्कै पनि, जस्तो यहाँ हजुरले भने जस्तै हामीसँग रहेका आम उपभोक्ताहरूलाई पुग्ने गरी त नहोला, तर एउटा सामुदायिक वनले 10 किसानलाई पुग्ने गरी मात्र दियो भने पनि 2,80,000 किसान परिवारलाई पुग्ने गरी भन्छ, कम्पोस्ट मलको हिसाबले भन्छ होइन। त्यसमा अझै जैविक मलसँग जोडेर जङ्गली जुन झारहरूबाट बनाउने चलन अलि बढेको छ, त्योसँग जोड्ने हो भने त कति वर्ष बढ्छ। त्यसले गर्दाखेरि सामुदायिक वनहरूसँग राज्यले टाइप गरेर तैँले चाहिँ गर्नै पर्छ, जस्तो कम्पोस्ट मल मलाएर यति 13 किसानलाई चाहिँ दिनै पर्छ भनेर राज्यले पोलिसी ल्यायो भने त हामीले गर्नै पर्यो नि त होइन। त्यो पोलिसीभित्र रहेर काम गर्नु पर्यो भने त कमसेकम यो जहिले मलको हाकार हुन्छ, जहिले हुन्छ, कमसेकम 2,80,000 किसानले चाहिँ मलको हाकारबाट उब्रिनु भनेको त ठुलो राज्यलाई नाफा होइन। राज्यलाई लगानी करोडौँ अरबौँ लगानी गरेर साल ट्रेडिङमा मल ल्याउन या कृषि सामग्री संस्थामा मल ल्याएर वितरण गर्नलाई नै हम्मे पर्छ होइन। भनेको त्यति गर्दा 2,80,000 किसान चाहिँ त्यो मलबाट टाढा रहँदाखेरि त एउटा माग त ठुलो घट्यो नि। राज्यको आम्दानी, मल किन्नलाई दिनुपर्ने अनुदान, त्यो पनि जोगिन्छ।
भनेपछि अहिले चाहिँ वनलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा राज्यले अहिले पनि नलिएको हुनाले यस्ता प्रोग्रामहरू आउन नसके जस्तो देखियो।
हजुर, मेरो ठम्माइमा चाहिँ राज्यले चाहिँ सामुदायिक वन भनेको हाम्रो चाहिँ रोजगारीको क्षेत्र हो, यो उत्पादनको क्षेत्र हो, यसले आम उपभोक्ताको प्रत्यक्ष उत्पादनसँग जोड्छ र जोड्नुपर्छ। राज्यले यो कुराहरूमा चाहिँ टाइप गरेर चाहिँ एन कानुनहरू संशोधन गरेर ल सामुदायिक वनहरूले यो काम चाहिँ यसरी गर्नुपर्छ भनेर ल्याउने हो भने हामी धेरै वर्षै लाग्दैन। हामी कृषिमा आत्मनिर्भर हुनलाई धेरै वर्षै लाग्दैन। सामुदायिक वनलाई त्यति अख्तियारी दिएर दिने हो भने 5-7 वर्षमा नेपाल चाहिँ कृषिमा आत्मनिर्भर 100% हुन्छ।
अब हामी लगभग हाम्रो समय सकिएको छ, तपाईँलाई चाहिँ अमूल्य समय दिनुभयो, रेडियो भिजनको तर्फबाट म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद, यहाँको रेडियोमा मलाई मेरो आफ्नो आवाज राख्ने मौका दिनुभएको यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्छु। हस् धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरोकारमा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष अनुज खतिवडासँग कुराकानी गऱ्यौँ। वास्तवमै सामुदायिक वनहरू पनि सरकारको अहिले पुरै चिन्ताको क्षेत्र बनेको, रोजगारीको समस्यालाई समाधान गर्ने एउटा पार्ट हुनसक्छ र उत्पादनको क्षेत्रमा पनि वन समितिलाई जोड्न सके देशले निकै लाभ पाउन सक्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।